لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام والتحية والإكرام على سيد الأنبياء والمرسلين خاتم النبيين أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الأرضين الذي ببقائه بقية الدنيا وبيمنه رزق الورى وبوجوده سبدت الأرض والسماء وبه يملأ الله الأرض قسطا وعدلا كما ملئت ظلما وجورا وعجل لنا اللهم ظهوره فإنهم يرونه بعيدا ونراه قريبا برحمتك يا أرحم الراحمين. اذن محترم ہماری گفتگو اس حوالے سے شروع ہوئی تھی کہ اسلامی تحریکوں کے لیے چند بنیادی عوامل ہیں اور ان میں جو نمایاں عوامل ہیں وہ ہیں بصیرت اور شجاعت اور استقامت. ظاہر ہے کہ ہر موضوع الگ الگ جو ہے, بصیرت پہ بہت ساری باتیں ہو سکتی ہیں. اب ان مجالس سے پہلے ایک جگہ میں نے 5 مجلسیں صرف بصیرت پہ پڑھی, پھر بھی وہ سمجھ لیں کم تھی, اس سے زیادہ گفتگو بصیرت پر ہو سکتی ہے. بصیرت اتنا وسیع موضوع ہے, بصیرت کے اتنے پہلو ہیں. اور شجاعت اور خود اسلامی تحریک ایک بہت بڑا موضوع ہے کہ جس کا حق ادا کرنا بہت مشکل ہے, لیکن ہماری کوشش یہ تھی کہ ہم کسی طرح یہ بتانے کی کوشش کریں کہ وہ عوامل جو اسلامی تحریکوں کے لیے اصل میں روح ہے وہ دنیا میں اس وقت چلنے والی جو زیادہ تر تحریکیں ہیں ان میں نہیں پائی جاتی. کیوں نہیں پائی جاتی؟ اس لیے نہیں پائی جاتی کہ ان کے اندر وہ جو فکری ایک کجی ہے وہ اس راہ میں سب سے بڑی رکاوٹ ہے, اور جو اس کی روح ہے وہ اگر کہیں پائی جاتی ہے کسی تحریک میں یا طول تاریخ میں اگر کہیں نظر آتی ہے تو وہ مکتب تشیع میں نظر آتی ہے. اس کی وجہ اس مکتب کے اندر موجود وہ روح ہے جس کو ہم کہتے ہیں ولایت. اس روح کا نام ہے ولایت. ولایت کے بغیر وہ چیز آ نہیں سکتی کبھی. لاکھ کوشش کر لیں, لوگوں نے بہت کوششیں کی اور بڑی بڑی تحریکیں چلیں, بڑے بڑے لیڈرز سامنے آئے, لیکن کہیں نہ کہیں جا کر آپ دیکھیں گے کہ پھر ان کے اندر وہ خرابیاں پیدا ہو گئیں جو کہ ایک ایسی تحریک میں پیدا ہونا ضروری تھا کہ جس کے اندر وہ روح نہ ہو. اب اگر بصیرت دیکھیں تو سب سے زیادہ زور بصیرت کے اوپر اگر آپ کو کہیں نظر آئے گا تو نہج البلاغہ میں نظر آئے گا کہ مولا کائنات نے بصیرت دینی, بصیرت سیاسی, بصیرت معاشرتی کسی بھی اعتبار سے دیکھیں تو بصیرت کے اوپر بہت زور دیا ہے. ایک موقع پر تو آپ نے جب جنگ کا ماحول بن گیا اور جیسے میں نے عرض کیا کہ امیر المومنین کے زمانے کی جنگیں بڑی عجیب تھیں کہ جن میں ادھر بھی مسلمان تھے اور ادھر بھی مسلمان, تو اس موقع پر آپ نے اپنے ساتھیوں سے یہ فرمایا देखो ये जंग का दरवाज़ा तुम्हारे लिए खोल दिया गया है, ठीक है। फुतेहतिल फुतेहत बाबुल हर्ब बैनकुम व बैन अहलुल क़िबला, ये अजीब जंग का दरवाज़ा तुम्हारे लिए खोला गया है जो तुम्हारे और अहले क़िबला के दरमियान है। इससे पहले तो तुम अहले कुफ्र और अहले शिर्क से मुकाबला करते थे, और ज़ाहिर है अहले कुफ्र और अहले शिर्क से मुकाबले में तुम्हारा एक मोरल हाई हुआ करता था बीइंग ए मुस्लिम, लेकिन अब तुम्हारा मुकाबला जो है वो अहले क़िबला से। और फरमाया कि इस जंग के अंदर वही शख्स अलम लेके चल सकता है जिसके पास बसीरत हो, वरना चल नहीं सकता। वरना बड़े बड़े लोग जो हैं वो तजब्जुब का शिकार हो गए, उनकी समझ में बात नहीं आ रही थी। हसन बसरी ने अमीरुल मोमिनीन की बयत नहीं की। हसन बसरी सूफियों के यहाँ बहुत बड़ा नाम है, एक सूफी सिलसिले के एक सर फहरिस्त लोगों में से हैं, लेकिन अली अलैहिस्सलाम की बयत उन्होंने नहीं की। अली ने भी ज़ोर नहीं दिया कि अगर किसी ने नहीं की तो नहीं की, अली को कौन सी इसकी परवाह थी। तो अली अलैहिस्सलाम जब बसरे में दाखिल हुए तो देखा कि हसन बसरी वज़ू कर रहे हैं, और वज़ू का पानी जो है बहुत ही एहतियात से इस्तेमाल कर रहे हैं। इतना तकवा था उनके अंदर कि कहीं इसराफ ना हो जाए। वज़ू में भी इसराफ हो जाता है अगर आप नलका खोल के खड़े हो जाएं और वज़ू करते रहें, एक बाल्टी पानी बह जाए आपके वज़ू करने में तो इसराफ है ना। ये तो नलका खोलना चाहिए, पानी लेना चाहिए, फिर बंद कर देना चाहिए, फिर पानी लें फिर बंद कर दें, ताकि इसराफ ना हो। लेकिन हसन बसरी जो थे वो बहुत ही एहतियात के साथ पानी इस्तेमाल कर रहे थे, तो अली अलैहिस्सलाम की नज़र पड़ी तो आपने फरमाया हसन बसरी पानी ईजी हो के इस्तेमाल करो, ऐसा भी क्या तकल्लुफ़ है। तो जब अली अलैहिस्सलाम ने कहा पानी ईजी हो के इस्तेमाल करो, इतने भी कंजूसी ना दिखाओ, तो उन्होंने ट्वांट किया, कहने लगे कि जिन लोगों ने पानी को आज़ादी के साथ इस्तेमाल किया था उनको तो आपने कत्ल कर दिया। जिन लोगों ने पानी इस्तेमाल किया वज़ू में ईजी होकर, उन पे तो आपने तलवार चला दी, उनको तो आपने कत्ल कर दिया। आप कोई अली को ट्वांट कर दे, ऐसा कैसे हो सकता है। तो आपने फरमाया अच्छा तो तुम्हारा ख्याल है कि मैंने उनको गलत कत्ल किया, तुम्हारा ख्याल है मैंने गलत कत्ल किया उनको। अगर मैंने गलत किया तो तुम उनकी हिमायत में क्यों नहीं निकल के आए, तुम उनकी हिमायत में आते। तो कहा कि हाँ मैंने इरादा तो किया था, और मैंने सामान हर्ब तैयार किया और लिबास ज़ेब-ए-तन किया और तलवार माइल की और फलां किया, घोड़ा तैयार किया, और जैसे ही मैं निकलने वाला था कि एकदम मेरे कानों में एक आवाज़ आई कि हसन बसरी कहाँ जा रहे हो, ये तो वो जंग है जिसके कातिल और मकतूल दोनों जहन्नुमी हैं। फिर मैं रुक गया, मैं नहीं गया। तो मेरे कानों में असल में ये आवाज़ आ गई। तो मौला अली ने कहा कि आवाज़ तो आई तुम्हारे कानों में, ये तो तुमने सुन लिया, लेकिन तुम शनाख्त नहीं कर सके कि वो आवाज़ किसकी थी। वो शैतान की आवाज़ थी, वो शैतान की आवाज़ थी। तो बड़े बड़े लोग, बड़े मुकद्दस लोग भी आप देखें कि इस मौके पर अली अलैहिस्सलाम की जंग जब थी तजब्जुब का शिकार थे। एक बहुत बड़ा ग्रोह मुसलमानों में ऐसा पैदा हो गया, ख़ास तौर पर कूफे में बसरे में, जिनको मुतजब्जबीन कहा जाता है। और ये वो वाक़यात हैं जंगों के जिनमें आज तक लोग तजब्जुब का शिकार हैं। आज आप किसी पढ़े लिखे समझदार मुसलमान नॉलेज फुल पढ़े मुताला वतारा भी नस्बतन मुनासिब हो, आप उनसे बात करें भाई ये जंग जमल में क्या हुआ, सिफ़ैन में क्या हुआ, नहरवान में क्या हुआ, नहीं यार इस पर बात नहीं करो, मुक़द्दस लोग थे। तो ये तजब्जुब उस ज़माने में भी था। तो अली अलैहिस्सलाम फरमाते हैं कि इस जंग के अंदर वो शख्स सिर्फ अलम उठा सकता है जिसके अंदर बसीरत हो। जिसके अंदर बसीरत ना हो तज़ब्ज़ुब का शिकार होगा, ज़ाहिर है वो नहीं आ सकता। तो बसीरत नहायत ज़रूरी है हर तहरीक के लिए, शुजात नहायत ज़रूरी है। शुजात के बग़ैर बुजदिली के साथ तो कभी भी मुकाबला नहीं हो सकता, कोई तहरीक कामयाब नहीं हो सकती, कोई लीडर कामयाब नहीं हो सकता। यही शुजात जब, यही क्वालिटी जब लीडर के पास हो तो उसको हम शुजात कहते हैं, उम्मत के पास हो तो हिम्मत कहते हैं। कल मैंने अर्ज़ किया ना कि इमाम भी ज़रूरी है, उम्मत भी ज़रूरी है और हिम्मत भी ज़रूरी है। बाद अवकात हमें इमाम अकेला नज़र आता है, उम्मत साथ देने वाली नज़र नहीं आती। बाद अवकात उम्मत बहुत एक्टिव होती है, इमाम नहीं नज़र नहीं आता उनका। बाद अवकात ये दोनों होते हैं लेकिन हिम्मत नहीं होती, तो वो तहरीक कामयाब नहीं होती, वो इनकलाब कामयाब नहीं होता। और जहाँ इमाम भी हो और उम्मत भी हो, इमाम के अंदर शुजात हो, उम्मत के अंदर हिम्मत हो, वो इनकलाब कामयाब हो जाता है। तो शुजात बहुत ज़रूरी है दोनों तरफ। और आज हम आखिरी बात करके इस गुफ्तगु को किसी नतीजे तक पहुँचाना चाहते हैं कि ये जो रास्ता है ये बहुत मुश्किल रास्ता है, इस्लामी तहरीकों का रास्ता, इनकलाब का रास्ता, ये दरअसल अंबिया अलैहिस्सलाम का रास्ता है। कल मैं आपके सामने मूसा अलैहिस्सलाम का बयान कर रहा था ना कि मूसा अलैहिस्सलाम ने शॉर्टकट रास्ता क्यों इख्तियार नहीं किया, इतना तवील रास्ता क्यों इख्तियार किया, क्योंकि अंबिया अलैहिस्सलाम की रविश यही है। अंबिया की रविश ये नहीं है कि शॉर्टकट तरीके से इख्तदार पर कब्ज़ा कर लें और उसके बाद डंडे के ज़ोर पर लोगों को दीन की तरफ ले आएँ, ये रास्ता ही नहीं। उनका रास्ता ये है कि वो इंडिविजुअल्स के ऊपर काम करते हैं, फ़र्द फ़र्द पर काम करते हैं, एक एक शख्स को उसकी इस्तलाह करते हैं, तस्किया नफ्स करते हैं। युज़क्कीहिम व युअल्लिमुहुमुल किताब वल हिक्मा, किताब व हिकमत की तालीम देते हैं। इस तरह एक बाशऊर माशरा वजूद में आता है। जब एक बाशऊर माशरा वजूद में आता है तो उस माशरे के लिए अच्छे क़वानीन चाहिए होते हैं, फिर वो माशरा ख़ुद ही कोशिश करता है कि अच्छे क़वानीन, और ज़ाहिर है कि इलाही क़वानीन से अच्छे क़वानीन कौन से हो सकते हैं, फिर उन इलाही क़वानीन का जो निफाज है वो हर एक के हाथ से नहीं हो सकता, उसके लिए ऑथोराइज लोग हैं, उसके लिए ऑथोराइज लोग होते हैं। एक टीवी का प्रोग्राम में था, मैं एक ज़माने में जब हमारे मुल्क में भी एक हिस्से में कुछ लोगों ने कब्ज़ा कर लिया था, तो उस दौरान एक सियासी जमात के एक लीडर कह लें या दरमियाने दर्जे के लीडर, वो भी मौजूद थे। उन्होंने कहा कि भाई हमें शरीयत मोहम्मदी तो कबूल है, शरीयत सूफ़ी मोहम्मद कबूल नहीं है। सूफ़ी मोहम्मद ने कब्ज़ा कर लिया था ना, तो उन्होंने कहा हमें शरीयत मोहम्मदी तो कबूल है, शरीयत सूफ़ी मोहम्मद कबूल नहीं है। तो मैंने कहा कि ये जो बात आप कर रहे हैं मैं आपसे एग्री करता हूँ कि हमें शरीयत मोहम्मदी चाहिए, शरीयत सूफ़ी मोहम्मद नहीं चाहिए। लेकिन उसके आगे एक कदम और बढ़ा के मैं अर्ज़ करूँ कि शरीयत मोहम्मदी भी सूफ़ी मोहम्मद से नहीं चाहिए, क्योंकि शरीयत मोहम्मदी लावारिस नहीं है कि हर एक अपने हाथ में ले ले और हर एक उसका निफाज करता फिरे। इस शरीयत का भी एक वारिस है, इस किताब का भी एक वारिस है, इस दीन का भी एक वारिस है, और जो वारिस किताब और वारिस शरीयत और वारिस दीन है वही ऑथोराइज है कि इसका निफाज करे, उसके अलावा किसी को हक नहीं है। कोई और अगर अपने हाथ में लेने की कोशिश करेगा तो वह हदीस में सुना चुका हूँ आपको कल कि वो शकी व बदबख्त होगा। किसी और को हक नहीं है कि अपने हाथ में इन इख्तियारात को ले। तो वारिस कौन है? वारिस वो है जो साहिब विलायत है। इस विरासत के लिए विलायत ज़रूरी है, इसके अलावा कोई शख्स अपने हाथ में इसको ले नहीं सकता, लेगा तो वो गैर कानूनी होगा। देखिए कवानीन सबको याद हैं कि किसको कोड़े लगाने हैं, किसको संसार करना है, किसकी गर्दन काटनी है, ये तो बच्चे बच्चे को याद है। फिर हर शख्स क्यों नहीं अपने हाथ में ले लेता? हर शख्स अपने हाथ में नहीं ले सकता। ये बिल्कुल इसी तरह है समझाने के लिए एक मिसाल हम देते हैं कि आपने एक घर बनाया, अब आपको उस घर में चाहिए बिजली का कनेक्शन, ठीक है, लाइटें आपने लगा दी, पंखे आपने लगा दिए, फ्रिज रख दिया, टीवी रख दिया, सब बंद है, चल कुछ नहीं रहा है, क्यों? इसलिए कि अभी तक बिजली नहीं लगी। अच्छा, अब आपने अप्लाई किया बिजली के लिए, मखसूस इदारा है वहाँ पर, वो जनाब आपने फॉर्म भी जमा करा दिया, फिर पैसे भी जमा करा दिए, फिर भी आप काफ़ी इंतज़ार में बैठे हुए हैं, लेकिन रही बिजली। फिर किसी ने आपसे आगे कहा, भाई आपने घर बनाया, ये आपने इतना अच्छा, इसमें लाइट क्यों नहीं जल रही है, इसमें पंखे क्यों नहीं चल रहे हैं, इसमें एसी क्यों नहीं चल रहा है, इसमें टीवी क्यों नहीं चल रहा। आपने कहा, यार बिजली नहीं आई असल में। अच्छा, तो बिजली कैसे आएगी? बिजली के लिए अप्लाई किया हुआ हमने। अरे आप भी किन चक्करों में पड़ गए, आप मुझे बताइए कि आपके घर से वो बिजली का खंभा कितने फासले पर? आपने कहा, भाई ये कोई 100 मीटर के फासले पर है, ज़्यादा दूर नहीं है। उसने कहा, ऐसा करें, 100 मीटर तार, अच्छा वाला, ज़रा मोटा वाला होता है, वो लेकर आ जाएं, 200 मीटर डबल बिजली आ जाएगी, ठीक है। 200 मीटर तार आपने लाके उसको दे दिया। उसने एक सिरा उसके आपके बोर्ड में जोड़ा, दूसरा सिरा उसने उधर तार में जोड़ा। उसने कहा, पंखा चलाइए, चल गया पंखा, लाइट आ गई, हाँ आ गई, टीवी चल गया, चल गया, फ्रिज चल गया, चल गया, आ गई बिजली, बिजली आ गई, और क्या चाहिए बिजली? वो जिस इदारे के लिए मैं आपने अप्लाई किया, वो कहाँ से बिजली देंगे? इसी खंभे से देंगे ना, वो इसी खंभे से हमने बिजली दे दी आपको। अब आप, बिजली तो आ गई घर में, लेकिन अनऑथोराइज बिजली आई, बिजली तो आ गई, पंखे तो चल गए, लाइटें तो जल गई, लेकिन क्या हुआ? अनऑथोराइज बिजली आ गई। ऑथोराइज बिजली और अनऑथोराइज बिजली में क्या फ़र्क है? ऑथोराइज बिजली वो होती है जो वो इदारा देता है जो इस कनेक्शन को देने का मजाज है। अब मामला ये है कि बिजली के तारों में कुंडा डाल डाल के हमारी आदतें इतनी बिगड़ चुकी हैं कि अब हम शरीयत में भी कुंडा डालना चाहते हैं। अब हमने शरीयत में गुंडा डाल लिया कि भाई इस्लाम का हुक्म क्या है, कुरान का हुक्म क्या है, चोर के हाथ काटने, आओ पकड़ो चोर को, हाथ काट दो, जानी को संसार करना, ये लो पत्थर मार दो, कातिल को कत्ल करना, ये तलवार उठाओ कत्ल कर दो, यही इस्लाम है, यही इस्लाम है, तो ठीक है, हम भी ऑथोराइज हैं, ये सजा हम दे देते हैं। लेकिन ये सजा आप दे नहीं सकते, इसके लिए विलायत चाहिए। ये इस्लाम के अहकाम है, शरीयत के अहकाम है, शरीयत लावारिस नहीं है। यही तो हुआ इस्लाम के साथ, यही तो हुआ इस्लाम के साथ कि जिसको, जिनको ऑथोराइज किया गया था, जिनकी विलायत का ऐलान किया गया कि मन कुन तो मौला हो फहाज अली उन मौला, लोगों ने कुंडा डाल दिया। अब हर शख्स ऑथोराइज हो गया, वो जो चाहे करे। एक वाकया मैं आपको बयान करूँ, ज़्यादा तशरीह नहीं करूँगा मैं उसकी, कि मोहम्मद इब्न अबी बकर अमीर मोमिनीन के हार्ड कोर सपोर्टर थे, आप जानते हैं। एक दफ़ा शाम में गए तो मुआविया के सामने उनसे कुछ बहस मुबाहसा ऐसी बात हो गई, तो हाकिम शाम ने मोहम्मद इब्न अबी बकर से कहा कि मोहम्मद, किसी के अंदर ये जुरत नहीं थी कि वो अली के मुकाबले में आता, सबसे पहले तुम्हारा बाप आया, फिर हम बनू उमय्या ने सोचा कि हम भी आ सकते हैं अली के मुकाबले में, फिर हम भी आ गए। और क्या, अपनी पूरी हिस्ट्री यही है कि इब्तिदा में बनू उमय्या के अंदर जरूरत नहीं थी कि अली के मुकाबले में आते, क्योंकि पीछे बहुत सारी चीज़ों में वो खेल रहे थे, लेकिन मुकाबले में आने की जरूरत नहीं थी। तो फिर सूरत हाल ये हो गई, जब सब आना शुरू हो गए, तभी पैगंबर के रहलत को 50 साल गुजरे थे कि यजीद आ गया, फासिक फाजिर जालिम जाबिर जानी शराबी, कुत्तों और बंदरों से खेलने वाला, तंबूरे बजाने वाला, गाने सुनने वाला, वही और रिसालत का इनकार करने वाला, वो भी उसी सीट पे आकर बैठ गया। तो ऑथराइज लोग सिर्फ शरीयत का नफाज कर सकते हैं, तो इसके लिए विलायत चाहिए। ولایت کے بغیر یہ کام نہیں ہو سکتا. اور یہی فرق ہے مکتب تشیع میں اور باقی مسلمانوں میں. ہم کسی کی توہین نہیں کر رہے, کسی کا مذاق نہیں اڑا رہے, ہم اپنی بات کر رہے ہیں, اپنے بچوں کو سمجھا رہے ہیں کہ جو ہمارا مکتب ہے اس مکتب کی روح ہے ولایت. یہی فرق ہے. اگر کوئی آپ سے پوچھے کیا فرق ہے بھائی, تو ہم کہیں گے فرق جو ہے وہ ولایت کا فرق. اس ولایت ہی کی راہ میں ساری قربانی دی گئی. اور اب ولایت کے بارے میں بیان کر چکا ہوں میں کہ ولایت سے مراد اللہ کی ولایت, رسول کی ولایت اور پھر اہل بیت کی ولایت. تو خدا کی راہ میں قربانی, توحید کی راہ میں قربانی, اور اس راہ میں استقامت. کچھ باتیں استقامت کی کرنی ہیں. اس راہ میں استقامت, ان الذین قالوا ربنا اللہ ثم استقاموا, بے شک وہ لوگ جنہوں نے کہہ دیا کہ اللہ ہمارا رب ہے اور پھر اس کے بعد ڈٹ گئے, استقامت کو انہوں نے مدارہ کیا. تتنزل علیہم الملائکہ, ایسے لوگوں پر ملائکہ اترتے اور کہتے ہیں اللہ تخافوا ولا تحزنوا, کہ نہ خوف کھاؤ نہ غم کرو, وابشروا بالجنت التی کنتم توعدون, ہم تمہیں اس جنت کی بشارت دینے کے لیے آئے ہیں جس کا تم سے وعدہ کیا گیا. جنت کی بشارت ہے ان لوگوں کے لیے. کن کے لیے؟ استقامت کا مظاہرہ کرنے والوں کے لیے. استقامت خود ایک بہت بڑا موضوع ہے. میں خود ایک اشرہ, بلکہ کئی مرتبہ استقامت پہ اشرہ پڑھ چکا ہوں میں, کہ بہت وسیع میدان ہے. طرح طرح کے راہ ہیں جس میں استقامت, توحید کی راہ میں استقامت, کیسی کیسی داستانیں کہ جن لوگوں نے واقعاً کہہ دیا لا الہ الا اللہ, آپ دیکھیں کہ کیسی کیسی قربانیاں ان کو دینی پڑی. بلال حبشی کی مثال آپ کے سامنے, عمار یاسر کے والد اور والدہ کی مثال آپ کے سامنے, میں دوہرا نہیں سکتا, یہ سارے واقعات, وقت نہیں ہے. یہ کون لوگ ہیں جن لوگوں نے توحید کی راہ میں استقامت کا مظاہرہ کیا؟ جب کہہ دیا لا الہ الا اللہ تو ڈٹ گئے. مجھے اقبال نے کہا ہے نا کہ یہ شہادت گہے الفت میں قدم رکھنا ہے, لوگ آسان سمجھتے ہیں مسلمان ہونا, آسان نہیں ہے. آج ہم سے کوئی کہہ دے لا الہ الا اللہ کہو, ہم تو پوری تسبیح پڑھ دیں, مشکل کام تو نہیں ہمارے لیے. لیکن جب پیغمبر نے دعوت دی قولوا لا الہ الا اللہ تفلحوا, لا الہ الا اللہ کہو کامیاب ہو جاؤ گے, بہت مشکل کام تھا لا الہ الا اللہ کہنا. تو جن لوگوں نے لا الہ الا اللہ کہہ دیا اور پھر استقامت کا مظاہرہ کیا, ان کی شجاعت کی داستان موجود ہے. تو لا الہ الا اللہ کی راہ میں استقامت اور محمد رسول اللہ کی راہ میں استقامت اور علی ولی اللہ کی راہ میں استقامت, اس راستے میں بھی استقامت ہے نا. کیسی کیسی داستانیں ہیں, کس طرح چن چن کے علی کے چاہنے والوں کو قتل کیا گیا, ہر شخص کی داستان. ایک ایک واقعہ اگر آپ پڑھیں, رشید حجری کے ساتھ کیا ہوا, میثم تمار کے ساتھ کیا ہوا, عمرو ابن حمق کے ساتھ کیا ہوا, محمد ابن ابی بکر کے ساتھ کیا ہوا, مالک اشتر کے ساتھ کیا ہوا, کمیل ابن زیاد نخوی کے ساتھ کیا ہوا, تو ایک استقامت کی داستانیں ہیں. حجر ابن ادائی اور ان کے ساتھیوں کے ساتھ کیا ہوا, کس طرح یہ لوگ علی کی محبت میں, راہ ولایت میں مردانہ وار شہادت کو قبول کرتے تھے. بلکہ میں تو یہ کہتا ہوں کہ آج کے دور میں یہ جو ٹارگٹ کلنگ ہو جاتی ہے, یہ جو بم کا دھماکہ ہو جاتا ہے, اس میں تو بہت آسانی کے ساتھ مر جاتے ہیں. بعض اوقات مرنے والوں کو پتہ ہی نہیں چلتا کیا ہو گیا, ایک دم ہی کوئی آتا ہے گولی مار کے چلا جاتا ہے, ایک دم بم کا دھماکہ ہوتا ہے اور بہت سارے لوگ مر جاتے ہیں. جو لوگ بچ جاتے ہیں, بعض اوقات اپنے انٹرویو میں کہتے بھی ہیں کہ ایک دم ہی دھماکہ ہوا اور پھر ہمیں پتہ ہی نہیں چلا کیا ہوا, ہم تو آنکھ کھلی تو اسپتال میں تھے. اس کا مطلب یہ ہے کہ اس طریقے سے مرنا زیادہ مشکل کام نہیں ہے. اگر کوئی گولی مار کے چلا جائے کوئی مشکل کام ہے مرنا, بم کا دھماکہ ہو جائے کون سا مشکل کام, مرنا تو انسان کو ویسے بھی ہے. اسپتال میں جا کے اڑیاں رگڑ کر اور بالآخر آئی سی یو میں اور डॉक्टर भी जवाब दे दे, घर वालों को कह दे दुआ कीजिए, ये फलां कीजिए, तो घर वाले भी कहते हैं कि इस पर यासीन पढ़ दो आर या पार, तो बजाय इसके कि यासीन पढ़ के मारा जाए या बचाया जाए, तो उससे बेहतर ये है कि इंसान जो है वो शहादत के दर्जे पे फायज़ हो, मरना तो इंसान को वैसे भी है। तो मैं ये कंपेयर कर रहा था कि आज के ज़माने में ये जो शहादत है ये भी शहादत है, इसमें कोई शक नहीं है, क्योंकि जो लोग मारे जा रहे हैं उनका क्या कसूर है, और आप बताएं कोई कसूर है? इतने हमारे डॉक्टर्स को मार दिया गया मिसाल के तौर पर, डॉक्टर बेचारा निहत्ता होता है, उसके पास तो कुछ नहीं होता, स्टेथोस्कोप होता है उसके पास, और उसके पास जो आता है उसका इलाज करता है, क्या शिया क्या सुन्नी क्या हिंदू क्या मुस्लिम, वो पूछता है किसी से मजहब मसलक नहीं पूछता, वो पूरी इंसानियत की खिदमत करने के लिए बैठा हुआ है। एक शख्स आता है उसको गोली मारता है और चला जाता है, डॉक्टर उस डॉक्टर से क्या दुश्मनी है किसी की, किसी वकील से, किसी उस्ताद से, उस्ताद सिप्त जाफर से क्या दुश्मनी थी, किसी से प्लाट का तनाजरा चल रहा था उनका, ज़मीन का मामला था, कोई कुछ भी नहीं था, एक ही दुश्मनी थी और वो अहले बैत की मोहब्बत, मकतब विलायत, यही और क्या दुश्मनी थी, वरना कोई लड़ाई थी उनकी किसी से, कोई लड़ाई नहीं थी। तो ये वो जुर्म है जो हर दौर में रहा है। तो मैं अर्ज ये कर रहा था कि आजकल मरना आसान है, हुजर इब्ने उदई से पूछे कि जब गिरफ्तार हुए वो हुजर और उनके साथी और उनको पेश किया गया तो उनको ऑफर की गई कि अली से बेजारी का ऐलान कर दो तो घर जा सकते हो, और ये कोई 14 के करीब अफराद थे जिनमें से कुछ लोगों ने अली से बेजारी का ऐलान तो नहीं किया लेकिन सॉरी कर दिया कि सॉरी गलती हो गई। असल में हुजर और उनके जो साथी थे वो फ़कत अली की मोहब्बत दिल में नहीं रखते थे बल्कि वो एक्टिविस्ट भी थे, वो एक्टिविस्ट थे, और आप समझ रहे कि कूफे में जिस वक्त ज़ियाद इब्ने सुमैया की हुकूमत थी, ज़ियाद बहुत ज़ालिम था, इब्ने ज़ियाद उसी का बेटा था जिसको हुसैन ने कहा हो इन्ना दाई इब्ने दाई, तो वो कोई शरीफ आदमी तो नहीं हो सकता, चुन चुन के उसने कत्ल करवाया शियों को। तो ये जो थे हुजर इब्ने उदई, ये अपने ज़माने में ज़ियाद को टफ़ टाइम दिया करते थे, और जब ये मिंबर से अली को बुरा भला कहता था तो ये एहतजाज करते थे, ये लोग नमाज के खुतबे में देर से बाद अवत पहुँचते थे, वो नमाज को वो खुतबे को लंबा कर दिया करता था ताकि ये इनके साथ ही आ जाए तो मैं आखिर में वो बात करूँ। बाद अवत ये होता था कि नीचे से ये आवाज़ लगाया करते थे, असला असला दली नमाज शुरू करो, वक्त जा रहा है। अब आप समझ लें कि कोई शख्स गवर्नर को अगर इस तरह आवाज़ लगाए, गवर्नर था ना वो, गवर्नर को अमीर को उस ज़माने में मुतलकुल इनानियत के दौर में, आज के तो गवर्नर का ही वजह नहीं होता है कब आए और कब चले गए, लेकिन वो गवर्नर उस ज़माने के बनाए हुए, तो उसको इस तरह कहना सलाह जल्दी नमाज पढ़ाओ। तो ये वो लोग थे जो एक्टिविस्ट थे, जो टफ टाइम दिया करते थे। गिरफ्तार किया गया, पेश किया गया, तो कुछ लोगों ने सॉरी कर लिया, सॉरी गलती हो गई आइंदा नहीं करेंगे, छोड़ दिया गया उनको। बाकी लोगों से कहा गया देखो ये जा रहे हैं अपने घरों को, घर जाना चाहते हो, कत्ल होना चाहते हो? उन्होंने कहा घर नहीं जाना चाहते, कहा अपने किए पे शर्मिंदा हो जाओ, बस सॉरी कह रहे हो? कहा नहीं सॉरी नहीं कहना, हमने कोई गलत काम नहीं किया कि हम सॉरी कहें, तो कत्ल होने को तैयार हो जाओ। तैयार है? कुछ लोगों को छोड़ दिया गया, कुछ लोगों को कत्ल कर दिया गया, सामने सामने फैसला हो रहा है। देखिए ना, हमें तो कोई पीछे से गोली मार के चले जाता है, आसानी से मर जाते हैं, कभी हमसे ये आजमाइश हो अली की मोहब्बत की, फिर पता चलेगा इस्तेकामत कितनी है। आजमाया नहीं जा रहा है ना अभी, तो आजमाइश हो, और फिर उसमें भी हुजर इब्ने उदई को लेकर जाया गया कत्ल करने के लिए, और हुजूर ने कहा मुझे दो रिकात नमाज पढ़ने की मोहलत दे दो। उसने कहा अगर तुम्हारी नमाज तुम्हें कोई फ़ायदा पहुंचा सकती है तो पढ़ लो। नमाज उन्होंने पढ़ी और कहा मैंने अपनी ज़िंदगी की मुख्तसर तरीन नमाज पढ़ी है, कि कहीं तुझे यह एहसास ना हो कि मैं अपनी ज़िंदगी को बढ़ाने के लिए लंबी नमाज पढ़ रहा हूँ। और उसके बाद एक मरतबा उनको खड़ा किया गया और जल्लाद तलवार लेकर आया लहराता हुआ, और उसने वो तलवार उनके करीब ला कर रोक दी और कहता है, डर गए मौत से, ऐसे आजमाया गया। तलवार ला के उसने करीब रोक दी और कहता है, डर गए मौत से। हुजूर ने कहा कि तलवार को देख के तो बड़े बड़े डर जाते हैं, लेकिन मैं नहीं डरा, मैं तैयार हूँ कत्ल होने के लिए। तलवार को देख के बड़े बड़े डर जाते हैं दुनिया में। इस तरह आजमाइश से गुजार के और उसके बाद कत्ल किया गया। एक शख्स ने कहा कि मुझे आके मैं शाम के पास ले चलो, मैं उससे कुछ बात करना चाहता हूँ। तो उन्होंने कहा चलो इसको भेज लो, क्या पता ये वहाँ जाके सॉरी कर ले। अच्छा, वो इस चीज़ को प्रेफर करते थे कि लोग सॉरी करें, लोग माफ़िया मांगे इनसे आके, लोग कह दें कि हमसे गलती हुई कि हम अली के से मोहब्बत करते थे। वो ढूंढते थे ऐसे लोगों को, ऐसे लोग मिलते नहीं थे। उन्होंने कहा इसको ले चलो, ये कह रहा ना जाना चाहता हूँ। ले जाया गया, पेश किया गया। उसने कहा क्यों आए हो तुम, माजरत करना चाहते हो, गलती का इकरार करना चाहते हो? उसने कहा मैं माजरत करने के लिए नहीं आया हूँ, मैं तो तेरे ऊपर और तेरे आबा और अजदाद पर लानत करने के लिए। उसने कहा इसको वापस ले आके ज़ियाद के पास भेज दो और कहना इसको अजियतनाक तरीके से कत्ल करें। और ज़ियाद ने उस शख्स को जिंदा ज़मीन में दफन करवाया। तो लोगों ने इस्तेकामत की तारीख रकम की है। ये तो एक मैंने एक वाकया सिर्फ एक बयान कर दिया, वरना तो मैंने अर्ज़ किया कि बहुत से वाकयात हैं कि तौहीद की राह में इस्तेकामत, विलायत अमीरुल मोमिनीन की राह में इस्तेकामत। तो ज़ालिम और जाबिर के मुकाबले में इस्तेकामत, मुस्तकिल मिजाजी, अगर इस्तेकामत को आम ज़बान में मैं कहूँ मुस्तकिल मिजाजी, कौम के अंदर मुस्तकिल मिजाजी की ज़रूरत होती है। सिर्फ इशूज़ के ऊपर उठने वाली कौम ना हो कि जब कोई इशू आ गया, बड़ा इशू, कहीं बम का धमाका हो गया, कहीं गिरफ्तारियाँ हो गई, कहीं फलां हो गया, एकदम कौम सड़क पे निकल आई। अच्छा, ये भी गनीमत है अगर इशूज़ के ऊपर भी कोई कौम निकल के आ रही है, इसका मतलब ये है कि अभी उस कौम के अंदर बेदारी है। ये उससे तो बेहतर है कि जो इशू पे भी निकल के नहीं आती है कौम। लेकिन एक ऐसी कौम जो आमादा और तैयार कौम होती है, वो हाजिर होती है महाज पे, मैदान अमल में हाजिर कौम होती, गायब कौम नहीं होती। और हाजिर कौम जो होती है उसको जिस वक्त बुलाया जाए हाजिर हो जाती है। अमीरुल मोमिनीन ने इसीलिए फरमाया था, ऐसी कौम बनो कि जब पुकारा जाए तैयार नजर आओ, जब आवाज़ दी जाए तैयार नजर आओ, कहो आमादा हूँ, हाजिर हूँ मैं, रेडी हूँ मैं, ऐसी कौम। तो जब जहाँ पर कहा जाए वहाँ आओ, सुस्ती ना दिखाओ। जिस वक्त तुमसे खून पेश करने का मुतालबा किया जाए खून पेश करो, जिस वक्त पसीना पेश करने का मुतालबा किया जाए पसीना पेश करो। यानी मेहनत का वक्त आए मेहनत करो, जिहाद का वक्त आए जिहाद करो, शहादत का वक्त आए शहादत पेश करो। ये ना हो कि जिस वक्त तुमसे खून का मुतालबा किया जा रहा है वहाँ पसीना पेश कर रहे हो, जब पसीने का मुतालबा किया जा रहा है खून पेश कर रहे हो। ऐसी कौम कामयाब नहीं होती। जो आमादा कौम होती है उसको मालूम होता है और वो अपनी लीडरशिप से हर वक्त मुत्तसिल रहती और इंतज़ार में होती है कि किस वक्त, जो मैंने अर्ज़ किया था हवादिसुल वाक़िया, जो डे टू डे जिस तरह अफेयर सामने आ रहे हैं दुनिया में, इस तरह डे टू डे इंस्ट्रक्शन आती, कोई पैकेज की सूरत में नहीं आता। तो वो उम्मत भी तैयार होती है कि जिस वक्त उसको हुक्म दिया जाता है उस वक्त वो उम्मत वहाँ नज़र आती, जिसको फारसी में कहा जाता है हुजूर दर सहने, कि मैदान अमल में हाजिरी। और एक कौम वो होती है जिसको इकबाल ही ने कहा है कि नादा गिर गया सजदे में जब वक्त क़याम आया। जब क़याम का वक्त आता है वो सजदे में चली जाती है कौम। جب سجدے کا وقت آتا ہے تو قیام میں نظر آتی ہے. سجدہ بہت اہم ہے, سجدہ سب سے زیادہ اہمیت والی چیز ہے عبادت کے اندر, لیکن جب سجدے کا وقت ہو تو سجدہ اہم ہے, جب قیام کا وقت ہو تو قیام اہم ہے, جب قیام کا وقت ہو سجدے میں گر گئے, سجدے کا وقت ہو کھڑے ہو گئے. تو قوم کو بھی جب قیام کا وقت ہو, قیام کا مطلب ہوتا ہے اٹھ کھڑا ہونا, قیام یعنی اٹھ کھڑا ہونا. جس وقت تاریخ مطالبہ کرتی ہے کسی قوم سے کہ اٹھ کھڑے ہو, اگر وہ قوم سوتی رہے, جس وقت عراق کی قوم کو شہید باقر الصدر نے آواز دی, یہ 1980 کی بات ہے, شہید باقر الصدر نے عراق کے شیعوں کو, سنیوں کو, علماء کو دعوت دی, کہا کہ آؤ اور اس ظالم نظام کے مقابلے میں اٹھ کھڑے ہو. کوئی نہیں اٹھا, شہید صدر اکیلے, صدام کی پولیس نے گرفتار کر لیا, زندہ میں لے جائے, ٹارچر کیا. احتجاج کے لیے کون نکلا؟ ان کی بہن نکلی, آمنہ بنت الہدیٰ. وہ خود عالمہ تھی, وہ خود ایک فاضلہ تھی, خود ادیبہ تھی, بہت ساری کتابیں ان کی. وہ نکل کے آئیں, جب وہ نکل کے آئیں تو ان کو بھی گرفتار کر لیا گیا, اور اس کے بعد صدام نے شہید صدر کو بھی شہید کروا دیا, ان کی بہن کو بھی شہید کرا دیا. آل حکیم, آیت اللہ محسن الحکیم تبا تبائی, آیت اللہ محسن الحکیم کے خاندان کے کچھ علماء نکل کر آئے, ان کو گرفتار کر لیا گیا, ان کو قتل کر دیا گیا. سب سے زیادہ قربانی شہید شہادت آل حکیم نے پیش کی علماء میں, تو آل حکیم کے کچھ لوگ نکلے, ان کو شہید کر دیا گیا. تو آپ دیکھیں کہ ظالم جابر فاسق فاجر نے کیا کیا, جو اس کے مقابلے میں اٹھا اس کو اس نے تہ تہ کر دیا. قوم سوتی رہی اور قوم نے یہ سمجھ لیا کہ شاید ابھی تو صحیح صدر کی باری آئی تھی, ابھی تو آل حکیم کی باری آئی, ابھی ہماری باری تو آئی نہیں, یہ اندازہ نہیں ہے کہ ہماری باری بھی آئے گی. اور جو خاموش رہے گا تو وہ خاموش رہ کر یہ نہ سمجھے کہ وہ بچ جائے گا, تبھی اس کی باری آ جائے گی. پھر عراق کی قوم کے اندر بیداری آپ کو نظر آئے گی 90 کے دہائے میں. 90 میں جتنی قربانی دی عراقیوں نے, اگر اتنی قربانی وہ 80 میں دے دیتے تو صدام سے جان چھوٹ جاتی ان کی, لیکن ظاہر ہے اس وقت تک وہ مضبوط ہو چکا تھا. اور 90 میں اتنے لوگ مارے گئے, بہت بڑے تعداد میں لوگ مارے گئے, نجف میں, کربلا میں, مقدس شہروں میں, کوفے میں, کچھ نہیں ہوا, لیکن کوئی تبدیلی نہیں آئی. وہ وقت نہیں تھا نا, جس وقت خون پیش کرنا چاہیے تھا اس وقت اپنے خون پیش نہیں کیا, بعد میں پیش کیا آپ نے, تو وقت گزر گیا. جب وقت گزر جاتا ہے تو پھر اس کا اثر نہیں ہوتا, پھر وہ قربانی نہیں ہوتی. تو کسی بھی قوم سے جس وقت مطالبہ ہوتا ہے, اس وقت میدان عمل میں آؤ, اس وقت ضرورت ہے خون کی, اس قوم کے اندر بیداری ہونی چاہیے, اس قوم کو آمادہ ہونا چاہیے, اس قوم کے اندر اس وقت استقامت ہونی چاہیے, وہاں چاہیے استقامت. لیٹ ہو گئے آپ, اگر وقت گزر گیا. سید الشہدا نے جب دعوت دی, کہا حل من ناصر ینصرنا, کوئی نکل کے نہیں آیا, چند لوگ نکل کے آئے. اور جب حسین شہید کر دیے گئے, اس کے بعد آپ دیکھیں عراق میں توابین کا لشکر اٹھ گیا, کوفے میں توابین. توابین کون تھے؟ یہ وہ لوگ تھے جنہوں نے سید الشہدا کو خطوط لکھے, اور جب حسین شہید کر دیے گئے بعد میں پھر ان کا اجتماع ہوا. وہی سلیمان ابن سرد خزائی جن کے گھر میں سب سے پہلے میٹنگ ہوئی تھی اور حسین علیہ السلام کو خط لکھا گیا تھا, وہ سلیمان ابن سرد اس پورے واقعے کربلا میں کہیں نظر نہیں آتے, قید میں تھے. جی نہیں, قید میں بھی نہیں تھے, مختار ثقفی قید میں تھے, سلیمان ابن سرد قید میں نہیں تھے, لیکن نظر نہیں آ رہے کہیں, ایک دم منظر نامے سے غائب ہیں. اور پھر جب حسین شہید ہو گئے, بعد میں ایک مرتبہ پھر سلیمان ابن سرد سامنے آ گئے, پھر لوگوں کو جمع کر دیا. اب کہہ رہے ہیں کہ ہم سے غلطی ہو گئی, بہت بڑا گناہ ہو گیا, اور ہم نے فرزند رسول کو دعوت دی, ہم ان کا ساتھ نہیں دے سکے, اور حسین ہمارے سامنے तहे तह कर दिए गए और हम मुंह देखते रह गए। अब हमें इस गुनाह का कफारा अदा करना चाहिए। गुनाह हो गया ना बहुत बड़ा, अब इसका कफारा अदा करना है। अच्छा, कफारा किस तरह अदा होगा? अस्तग़फिरुल्लाह की तस्बीह पढ़ लें तो कफारा अदा हो जाएगा। हर गुनाह का कफारा अस्तग़फिरुल्लाह की तस्बीह नहीं है। सुलेमान इब्ने सुलत ने कहा कि हमारा जुर्म बनी इसराइल की गौशाला परस्ती से कम नहीं है। जो बनी इसराइल ने जुर्म किया, गौशाला परस्ती की, तो खुदा ने उनकी तौबा कैसे कबूल की कि जब तक वो कत्ल नहीं हो गए उस वक्त तक उनकी तौबा कबूल नहीं हुई। तो अब हमारी तौबा भी उस वक्त कबूल होगी कि जब हम कत्ल हो जाएंगे। कौन है इसके लिए तैयार? अब रजिस्ट्रेशन शुरू हुई तो पता चला कि अच्छे खासे लोग, कोई 8,000 के करीब अफराद ने नाम लिखवा दिया। तो 8,000 अफराद इस बात के लिए तैयार हो गए कि हमने हुसैन को ख़त लिखा और हमने साथ नहीं दिया। अब इस गुनाह का कफारा ये है कि हमें अपनी जान कुर्बान करनी चाहिए। मुख्तार सकफ़ी भी इस दौरान रहा हुए। सुलेमान से उनकी एक मीटिंग भी हुई। मुख्तार ने कहा कि ये आप जिस डायरेक्शन में काम कर रहे हैं इससे आपके गुनाह तो शायद धुल जाएं, लेकिन इससे कौम को फ़ायदा कोई नहीं होगा। आप यहाँ से लश्कर तैयार करके जा रहे हैं इब्ने ज़ियाद से मुकाबला करने के लिए, यानी मरने जा रहे हैं आप एक तरह से। आपके अपने मोहल्ले में कातिलाने हुसैन धंधनाते फिर रहे हैं, पहले इनसे निमट लो। लेकिन सुलेमान इब्ने सुलत की बात समझ में आई नहीं, और जाहिर है कि कूफे में सुलेमान का स्टेटस मुख्तार से ज़्यादा था, सुलेमान का इन्फ्लुएंस मुख्तार से ज़्यादा था। इसलिए हुआ वही जो सुलेमान ने चाहा, और इन दोनों की अंडरस्टैंडिंग नहीं हुई। अगर सुलेमान और मुख्तार दोनों की अंडरस्टैंडिंग हो जाती तो वो जो मुख्तार ने बाद में अपनी अमारत कायम की वो बहुत पहले कायम हो जाती और ज़्यादा मजबूती से ये निज़ाम चल सकता था। बहरहाल, हुआ क्या अंजाम, तफसील में गए बगैर अर्ज़ करूँ। अंजाम ये हुआ कि ये लोग गए कफन पहन के, फुरात में गुसल करके, सैयद शोदा के रोज़े पे जाके खूब रोते रहे, गिड़गिड़ाते रहे, चूमते रहे। आखिर में ये अहद करके निकले कि हम घर वापस नहीं जाएंगे। और फिर इसका मुकाबला इब्ने ज़ियाद के लश्कर से हुआ और 2,000 से ज़्यादा अफराद कत्ल कर दिए गए। कुछ लोग अलबत्ता फिर भी घर चले गए, ऐसा नहीं कि नहीं गए, लेकिन बहुत बड़ी तादाद में 2,000 से 4,000 अफराद ऐसे हैं जिन्होंने अपनी जानें कुर्बान कर दी। अच्छा, ये जो जानें कुर्बान हो गई इनकी, इसका हासिल क्या हुआ, नतीजा क्या हुआ, फ़ायदा क्या हुआ, असर क्या हुआ माशरे पर? असर कुछ भी नहीं हुआ। इनके गुनाह धुल गए होंगे इंशाल्लाह, वो तो उनका और खुदा का मामला है, हमें क्या मालूम। एक इंसान तौबा करता है तो उसकी तौबा कबूल हो जाती है, गुनाह धुल गए होंगे। तो वो खून जो सही मौके पर पेश करना चाहिए था, अगर ये कुर्बानी मैदान करबला में पेश की जाती तो उसकी बात और होती, और ये जो जाकर बाद में पेश कर दी गई ये कुर्बानी नहीं है, ये कफ़ारा है। कुर्बानी और कफ़ारे में फ़र्क ये है कि वो जो कुर्बानी होती है, जो शहादत होती है, उसका जो खून होता है वो कौम की रगों में हयात बन के दौड़ता है। और कफ़ारे का फ़ायदा सिर्फ ये होता है कि गुनाह धुल जाते हैं, कौम को कोई फ़ायदा नहीं होता। तो वो कुर्बानी जो सही मौके पर, सही मकाम पर, सही वक्त में दी जाए, उसी का फ़ायदा होता है ना। तो कौम अगर आमादा और तैयार हो तो वो कुर्बानी दी जा सकती है, वरना इतने लोग जान भी कुर्बान कर गए, हासिल भी कुछ नहीं हुआ। तो आमादगी, इस्तेकामत, जुरअत, शहामत, इसी तरीके से सही मानों में जो एक इस्लामी तहरीक है वो कामयाब होती, उसके बगैर नहीं होती। और इस्तेकामत की दास्तान आपको अगर देखने हैं तो करबला में देखें। करबला से ज़्यादा इस्तेकामत की दास्तान कहाँ नज़र आएगी? कल मैं आपके सामने अर्ज़ कर रहा था शुजात कि किस तरह शुजात का मुजाहरा किया हुसैन के साथियों ने भी और असीरान करबला ने भी, और किस तरह इस्तेकामत का मुजाहरा किया। इस्तेकामत का मतलब ये कि डट गए। ये जो हम कहते हैं ना कि بعض لوگ اس طرح کہتے ہیں کہ ظاہراً تو یزید کامیاب ہو گیا لیکن اصل میں حسین کامیاب ہوئے. اچھا ظاہراً یزید کیسے کامیاب ہوا؟ اس لیے کہ اس نے حسین کو قتل کروا دیا. اچھا جو قتل ہو جاتا ہے کیا وہ ناکام ہو جاتا ہے؟ ایسا کوئی اصول ہے دنیا میں کہ جو شخص مر جائے وہ ناکام ہو گیا؟ ہم اپنے ملک میں سب سے بڑا فوجی اعزاز جو ہے نشان حیدر اس کو دیتے ہیں جو قتل ہو جاتا ہے. تو ہم کیا ناکام لوگوں کو دیتے ہیں یہ؟ مومن کی ڈکشنری میں ناکامی کا لفظ ہی نہیں ہے. مومن کے لیے تو قرآن کہتا ہے قد افلح المؤمنون, کامیاب ہو گئے مومنین. ہوں گے نہیں کہ قیامت کے دن کامیاب ہوں گے, نہیں قیامت میں تو ہوں گے ہوں گے, لیکن قد افلح المؤمنون, بے شک مومن کامیاب, مومنین کامیاب ہو گئے. کامیابی کامیابی, ناکامی کا کوئی تصور ہی نہیں مومن کے لیے. تو جان قربان کر دینا صرف مر جانا ناکامی نہیں ہے. دیکھیں ناکام کون ہوتا ہے, خاص طور پر بچوں کے طالب علموں کے لیے میں یہ باتیں کرتا ہوں, بزرگوں سے میں کیا کہہ سکتا ہوں, وہ یہ سب باتیں جانتے ہیں. بچوں کو سیکھنا چاہیے, نوجوانوں کو سیکھنا چاہیے یہ باتیں. دیکھیں ناکام کون ہوتا ہے, ناکام وہ ہوتا ہے جو مقابلے سے دستبردار ہو جائے, جو مقابلہ چھوڑ دے. سمجھانے کے لیے میں بچوں کو مثال دیتا ہوں, ریسلنگ ہوتی ہے نا, ریسلنگ میں دو ریسلر ہوتے ہیں, وہ لڑ رہے ہوتے ہیں. بعض اوقات کوئی ریسلر بہت پٹتا ہے, بہت پٹتا ہے, پٹ پٹ کے ایسا ہو جاتا ہے جیسے مر گیا ہو, تو ریفری جو ہے وہ آ کے اس کا ہاتھ اٹھاتا ہے اس طرح, پھر ہاتھ بھی گر جاتا ہے, پھر ایسے اٹھاتا ہے پھر گر جاتا ہے, پھر ایک مرتبہ اٹھاتا ہے, تین مرتبہ اٹھانا اس کی ڈیوٹی ہے, تیسری مرتبہ وہ پوری قوت سے اپنے ہاتھ کو روک لیتا ہے کسی نہ کسی طرح. ابھی پٹا بہت ہے لیکن اس نے اپنے ہاتھ کو پھر بھی روک لیا. اچھا روکنے کا مطلب کیا ہے؟ روکنے کا مطلب یہ ہے کہ یہ شخص ابھی مقابلے سے دستبردار نہیں ہونا چاہتا, یہ کہتا ہے نہیں میں مقابلے میں شامل رہوں گا, باہر نہیں جانا چاہتا میں رنگ سے. جب وہ یہ اعلان کرتا ہے کہ میں باہر نہیں جانا چاہتا, گو کہ میں بہت پٹ چکا ہوں لیکن میں مقابلے سے دستبردار نہیں ہونا چاہتا, تو وہ ریفری اس کو ایک موقع دیتا ہے, کہتا ہے اٹھو کرو مقابلہ, پھر تم ایک چانس ملتا ہے اس کو. تو وہ قوم جو بہت پٹ گئی ہو, بہت کٹ گئی ہو, بہت لٹ گئی ہو, وہ ناکام ہوتی ہے؟ ناکام نہیں ہوتی. ناکام وہ قوم ہوتی ہے جو مقابلے سے دستبردار ہو جائے. اور جو قوم یہ اعلان کرے کہ ہم مقابلے سے دستبردار نہیں ہونا چاہتے, جو قوم یہ اعلان کرتی ہے کہ ٹھیک ہے ہم پٹ چکے ہیں بہت لیکن مقابلے سے باہر نہیں جائیں گے, ہم ان رہیں گے, تاریخ اس کو ایک موقع دیتی ہے, تاریخ اس کو ایک موقع دیتی ہے کہ آپ چونکہ تمہارے اندر استقامت ہے اس سے تمہیں ایک موقع اور دیا جاتا ہے, ایک چانس تمہیں اور ملتا ہے. اور آپ نے ایسی بہت ساری ریسلنگ دیکھی ہوگی, بہت سارے مقابلے دیکھے ہوں گے کہ جو بہت زیادہ پٹا تھا نا ایک دم کوئی ایسا داؤ لگا دیتا ہے وہ جیت جاتا ہے. ایک چانس مل گیا نا اس کو, وہ جیت بھی سکتا ہے, اس کے پاس ایک اور آپشن آ گیا. تو قوموں کو بھی تاریخ موقع دیتی ہے. کس قوم کو؟ اس قوم کو موقع دیتی ہے جو شکست تسلیم کرنے کے لیے تیار نہ ہو. یہ جو آپ دیکھ رہے ہیں دنیا میں بہت ساری قوموں کو, ہمارے سامنے اس وقت میرا عراق کی قوم ہے, وہ 1980 والے عراق کی قوم نہیں, 1990 والی قوم نہیں, یہ آج 2015-16 والی قوم. ایک نئی روح ان کے اندر آئی ہے, وہ ایک دفعہ خود میدان عمل میں نکل کے آئے ہیں, پہلے نہیں آئے تھے. ٹھیک ہے, ایران کے نظام میں اور عراق کے نظام میں ایک بڑا فرق یہ ہے, ایرانی قوم نے اپنے ہاتھوں سے خود شاہ کا مجسمہ گرایا, خود انقلاب لے کر آئے, اور عراق کے میں صدام کا مجسمہ امریکیوں نے گرایا. فرق ہے نا, اپنے ہاتھوں سے نہیں گرایا انہوں نے, امریکہ نے آ کے گرایا. تو ایک قوم نے خود اپنی تقدیر کا فیصلہ کیا, ایک قوم نے خود فیصلہ نہیں کیا, دونوں میں بہت فرق ہے, نمایاں فرق ہے. لیکن اس کے بعد کیا ہوا, اب جب کہ انہوں نے یہ دیکھا, جب یہ داعش کا فتنہ آیا, جب یہ تکفیری ٹولہ آیا, جب ان دہشت گردوں نے زندگی اجیرن کر دی, مسلسل دہشت گردی کرتے رہے, مسلسل وہ لاشیں اٹھاتے رہے. البتہ یہ ان کے علماء کا کمال ہے, شیعہ علماء کا, کہ ایک تو کئی صدیوں سے وہ مسلسل ڈپرائیوڈ تھے, ایکسپلائٹیشن کا شکار تھے, استحصال کیا جا رہا تھا ان کا, تعصب کا شکار تھے وہ ایک ایسی ریاست میں جہاں ان کی اکثریت تھی. اس کے باوجود جب ان کے پاس اقتدار آنے کا کچھ موقع ملا تو ہر طرف دہشت گردی شروع ہو گئی. اس کے باوجود, لاشیں اٹھانے کے باوجود, انہوں نے ہمیشہ اتحاد بین المسلمین کا درس دیا. یہ آپ کی مرجعیت کا کمال ہے کہ ان کی بصیرت ہے یہ, کہ انہوں نے یہ دیکھا کہ اس ملک کے اندر اتحاد ضروری ہے, ورنہ وہ بھی اگر اعلان کر دیتے تو وہ پلان موجود تھا کہ عراق کو تین حصوں میں تقسیم کر دیا جائے, لیکن انہوں نے تقسیم نہیں ہونے دیا, اس کے لیے قربانی دی, آگے بڑھ کر گئے. تو استقامت کا مظاہرہ کیا انہوں نے, بصیرت کا مظاہرہ کیا انہوں نے. اور پھر ایک وقت ایسا آیا جب ایسا لگتا تھا جیسے یہ تکفیری گروہ یا دہشت گرد پورے عراق پہ قبضہ کر لیں گے, یہاں تک کہ انہوں نے مقدس شہروں پہ بھی حملہ کرنے کی دھمکی دے دی. تو پھر ایک مرتبہ مرجعیت نے اپنا رول پلے کیا اور انہوں نے کہا کہ بھائی عراقی فوج مقابلہ نہیں کر پا رہی ہے, یہ دیکھ رہے ہیں آپ, یہ کیوں آج تک موصل ان کے قبضے میں نہیں آ سکا, یہ موصل گیا کیسے ان کے قبضے میں دہشت گردوں کے, یہ عراقی فوج کی ناکامی تھی, وردیاں پھینک پھینک کے وہ بھاگے, اسلحہ چھوڑ کے بھاگے, اس لیے دہشت گردوں نے قبضہ کیا. یہ وہ لوگ تھے جو صدام کے باقیات تھے, پھر ان کا قبضہ ہو گیا اس کے اوپر. پھر جب قبضہ ہو گیا ان کی جرت بڑھ گئی, آئل نکال کے بیچنے لگے وہ. پھر مرجعیت نے کہا کہ عراقی فوج اکیلے نہیں لڑ سکتی, عوام کو چاہیے کہ اس کا ساتھ دے. پھر عوام نکل کے آئے, علماء نکل کے آئے, امامہ پہنے ہوئے سفید داڑھی والے, انہوں نے فوجی یونیفارم پہنا, انہوں نے اسلحہ اٹھایا, پھر لوگ نکلے, جوان نکلے, اور پھر انہوں نے اپنی فوج کا ساتھ دیا. اور پھر آپ دیکھیں اس کے بعد سے مسلسل دہشت گردوں کو پے در پے شکست ہو رہی ہے, اور اب موصل جو ہے میرے خیال ہے ایک دو مہینے کی بات ہے.
بر محمد آل محمد صلوات.
تو جب قوم نے خود جرأت اور شہامت اور شجاعت کا مظاہرہ کیا, استقامت کا مظاہرہ کیا, تو خدا نے کامیابی دی ان کو. تو میں اس عراق کی بات کر رہا ہوں, اس قوم کی اس وقت, کہ آپ دیکھیں کیسے مستقل میدان عمل میں ڈٹے ہوئے ہیں, کس طرح حزب اللہ میدان عمل میں ڈٹی ہوئی ہے. آج 21ویں صدی میں تشیع اپنے عروج پر ہے, تشیع عروج پر ہے, آپ مایوس نہ ہوں. آپ یہ نہ دیکھیں کہ بم کے دھماکے ہو رہے ہیں, یہ دھماکے تو ہوں گے, یہ دھماکے اس لیے ہو رہے ہیں کہ آپ کامیابی کی طرف جا رہے ہیں. جتنا آپ اس کامیابی کی طرف جائیں گے, کبھی آپ نے وہ کھیلا ہے جو کار والی گیم ہوتی, جو ویڈیو گیم کمپیوٹر میں کھیلتے ہیں, یا کیا ہوتا ہے اس میں, اس میں ایک کار آپ کے پاس ہوتی ہے اور آپ کے سامنے ایک ٹارگٹ ہوتا ہے, آپ کو اس ٹارگٹ تک پہنچنا ہوتا ہے. آپ جیسے جیسے اپنے ٹارگٹ سے نزدیک ہوتے ہیں نا, ویسے ویسے آپ کے لیے ڈرائیونگ مشکل ہوتی ہے, نئی نئی رکاوٹیں آتی ہیں, کہیں پتھر آ جاتے ہیں, کہیں روڑے آ جاتے ہیں, کہیں کچھ آگ آ جاتی ہے, کہیں پانی آ جاتا ہے. کیوں؟ اس لیے کہ جیسے جیسے آپ اپنے ہدف سے نزدیک تر ہوتے جائیں گے, ویسے ویسے مشکلات میں اضافہ ہوگا. آپ کا ایک ہدف ہے, وہ ہدف کیا ہے؟ وہ ہدف ہے امام زمانہ کی عالمی حکومت. اس ظالمانہ نظام کا خاتمہ پوری دنیا سے ہونا ہے, صرف ایران اور عراق سے نہیں ہونا, پوری دنیا سے ہونا ہے. تو وہ ہدف ہے, جیسے جیسے آپ ہدف سے نزدیک تر ہوں گے مشکلات میں اضافہ ہوگا, اور رکاوٹیں اور آئیں گی بڑھیں گی. اس میں کیا کرنا چاہیے؟ تین کام ہیں, جلدی جلدی بتا دوں میں بچوں کی خاطر, تین کام کرنے ہیں. دیکھیں, پہلا کام آپ کو یہ کرنا ہے کہ آپ اپنی کار کی سٹیئرنگ سنبھالیں, ادھر ادھر نہ ہو جائیں, اپنے آپ کو صحیح ٹریک پہ رکھیں. اگر آپ ڈی ٹریک ہوئے تباہ ہو جائیں گے. ٹریک یاد ہے ہمارا کیا ہے؟ ہمارے ٹریک کا نام ہے ट्रैक को उर्दू में कहते हैं ख़त। हमारे ख़त का नाम है ख़त्ते विलायत, हमारे ख़त का नाम है ख़त्ते विलायत, हमारे ट्रैक का नाम है विलायत वाला ट्रैक। तो बहुत से लोग आएंगे, तरह तरह के रास्ते दिखाएंगे, इधर मुड़ जाओ उधर मुड़ जाओ, लेकिन ट्रैक पर रहना है, अपनी कार को अपनी गाड़ी को काबू में रखना है। दूसरा काम ये करना है कि आपको ये देखना है कि इंस्ट्रक्शंस क्या आ रही हैं। देखिए मुश्किलात भी आएंगी, परेशानियां भी आएंगी, रुकावटें भी आएंगी, साथ साथ आप देखेंगे कि आपको लाइफ मिल जाएगी, फ्यूल मिल जाएगा, है ना, ऐसी चीज़ें मिलती रहती हैं ना, इसी से आप आगे बढ़ते हैं। इन पे नज़र रखें, ये मजलिस हो रही है, कहीं दुआ कमाल हो रही होगी, कहीं दुआ नदबा हो रही होगी, कहीं कोई अच्छा दर्स हो रहा होगा, कहीं अच्छा लेक्चर हो रहा होगा, ये फ्यूल है, इन्हीं चीज़ों की मदद से हम आगे बढ़ते हैं, वरना तवानाई कहाँ से मिलेगी हमें, यही तवानाई हमारी इसी से, वरना तो मायूस करने वाले अवामिल बहुत हैं जो मायूस करते रहेंगे। तो उसके ऊपर नज़र रखें कि और फ़ायदा उठाएं उससे। और तीसरी और आखिरी बात यह है कि जो इंस्ट्रक्शंस आए सामने उस पर अमल करें। अगर आपसे कहा जाता है राइट पे मुड़ना है राइट पे मुड़ें, अगर आपसे कहा जा रहा है लेफ्ट पे मुड़ना है तो लेफ्ट पे मुड़ें, अगर आपसे कहा जा रहा है स्पीड 100 किलोमीटर रखना है 100 रखें, आपसे कहा जाता है स्पीड 200 किलोमीटर कर दें 200 कर दें, ये ना हो जहाँ 100 कहा जाए वहाँ 200 कर दें, जहाँ 200 कहा जा रहा है 100 कर दें। ये डे टू डे इंस्ट्रक्शन आती रहेगी, तो उन हिदायत पर नज़र रखें। लोग पता नहीं क्या क्या बातें करते रहते हैं, करते रहेंगे, लेकिन अगर आपको अपने हदफ तक पहुँचना है तो उन हिदायत पर आपको नज़र रखनी है जो उस विलायत वाले डायरेक्शन से आ रही, इधर उधर के डायरेक्शन से नहीं। फिर इंशाल्लाह आप मंजिल तक पहुँचेंगे। वक्त काफ़ी हो गया, माज़रत खाऊँ मैं कि बात लंबी हो गई है, और यहीं ख़त्म करते हैं अपनी बात को कि शुजात, शहामत, इस्तेकामत, बसीरत, जिस मौजू पर भी आप बात करें, आपको अगर कहीं सबसे ज़्यादा नज़र आएगी तो वह चीज़ करबला में नज़र आएगी। हम आहंगी के साथ आगाहाना तरीके से कभी किसी के ज़ुबान में आपको हरफ शिकायत नज़र नहीं आएगा। कोई भी आपको, ये हमारे शायर, हमारे मरसिया निगार, नोहे लिखने वाले जो लोग हैं ना, ये बाज़ औक़ात अपने नोहे में, अपने मरसिया वगैरह में इस किस्म के जज्बात को बयान करते हैं कि बीबियाँ माज़ल्ला पछाड़ें खा रही थीं, शिकायत कर रही थीं। ऐसा कुछ भी नहीं था, ऐसा कुछ नहीं। फिर जब इनसे कहते हैं तो कहते हैं हम तो जज्बात की अक्कासी करते हैं। ठीक है, अब जज्बात एहसासात को आप बयान करें, लेकिन जज्बात और एहसासात को बयान करने से पहले उनकी सही मार्फत हासिल करें। अगर आपने सही मार्फत हासिल नहीं की तो आप सही जज्बात की तर्जमानी नहीं कर सकते। एक मिसाल मैं आपको दूँ, वहब कल्बी, उन्होंने अपना नाम वहब कल्बी, और उनकी वालदा और उनकी जौजा ये गुज़र रहे थे, ये बुनियादी तौर पर मसीही थे, ईसाई थे। वहब कल्बी की शादी हुई थी, अपनी जौजा को अपनी वालदा के साथ लेके जा रही थी, रास्ते में सैयदुल शुहदा से मुलाकात हो गई, ईसाई थे, इस्लाम कबूल कर लिया, हुसैन के साथ आ गए। कितने दिन गुजरे होंगे, चंद ही नहीं हुए होंगे इमाम हुसैन के साथ आए हुए, करबला में आए, रोज़े आशूर, वहब की माँ आके कहती है कि मेरे बेटे को इजाज़त दीजिए। वहब की बीवी कहती है, वहब की बीवी कहती है तुम मुझे किसके सहारे छोड़ के जा रहे हो? तो माँ कहती है, वहब से माँ कहती है कि अपनी बीवी की बातों में नहीं आना, मैं तुमसे कह रही हूँ, तुम्हें हुसैन की नुसरत करनी है। माँ कहती है कि बीवी की बातों में नहीं आना, तुम्हें हुसैन की नुसरत करनी है। बीवी कहती है कि मुझे हुसैन के पास ले चलो, मैं उनसे एक बात करना चाहती हूँ। माँ और बीवी और वहब तीनों सैयदुल शुहदा के पास आती, बीवी कहती है कि सैयदुल शुहदा से कहती है कि मौला मैंने रोका नहीं है वहब को, बस मैं उससे एक वादा लेना चाहती हूँ, और वो अगर वादा वो कर ले मुझसे तो मेरी तरफ से इजाज़त है। वो वादा क्या है? وہ وعدہ صرف یہ ہے کہ کل قیامت کے دن جنت میں یہ میرے ساتھ رہے گا, کسی اور حور کے ساتھ نہیں رہے گا, بس یہ وعدہ. سید و شہدا کہتے ہیں بھائی آپ سے وعدہ کرو اپنی بیوی سے, وہ وعدہ کرتے ہیں. پھر وہب قلبی میدان میں جاتے ہیں. جب وہب میدان میں جاتے ہیں, دولہا ہے یہ کربلا کا, یہ جس کی ابھی شادی ہوئی ہے حال ہی میں, بیوی ساتھ کھڑی ہے, ماں ساتھ کھڑی ہے, دیکھ رہی ہے وہب جہاد کر رہے ہیں. ایک مرتبہ وہ وقت آتا ہے جب وہب کے اوپر ہر طرف سے تابڑتوڑ حملے ہوتے ہیں اور وہب شہید ہو جاتے ہیں ماں کے سامنے, بیوی کے سامنے. جب شہید ہو جاتے ہیں, ایک ظالم آگے بڑھ کے وہب کا سر تن سے جدا کر دیتا ہے, اور یہی نہیں بلکہ وہب کا سر اٹھا کے ماں کی طرف پھینک دیتا ہے. اب کوئی مرثیہ لکھنے والا, کوئی مصائب بیان کرنے والا, کوئی احساسات اور جذبات کی ترجمانی کرنے والا کیسے اس منظر کو بیان کرے کہ ماں کے سامنے بیٹے کا سر پڑا ہے, اس کی بیوی ساتھ کھڑی ہے. کیسے دردناک مناظر ہو سکتے ہیں, کیسے دردناک مرثیے کہے جا سکتے ہیں. لیکن یہ کربلا کی ماں ہے, بس یہی چھوٹی سی گزارش ہے. جو لوگ جذبات کی ترجمانی کرتے ہیں ان کو اس ماں کی معرفت ہونی چاہیے. یہ کربلا کی ماں ہے. ایک مرتبہ ماں آگے بڑھتی ہے اور وہب کے سر کو اٹھا کے سینے سے لگاتی ہے, بوسہ دیتی ہے, اس کے بعد یہ کہتی ہے کہ جو کچھ ہم راہ خدا میں دے دیتے ہیں اس کو واپس نہیں لیتے, اور اپنے بیٹے کا سر دشمن کی طرف واپس پھینک دیتی ہے. یہ وہب کی ماں ہے. جب وہب کی ماں کا یہ جذبہ ہے تو مخدرات عصمت و طہارت, جناب قاسم کی والدہ, اور محمد کی ماں, علی اصغر کی ماں, اللہ اکبر. جس وقت حسین 6 ماہ کے بچے کا لاشا لے کر آئے تو خیمے کی طرف بڑھ رہے تھے اور واپس پڑھ رہے تھے, انا للہ و انا الیہ راجعون, رزن بقضائہ و تسلیم لامرہ. بارے لاگا تیری مرضی اگر یہی ہے کہ 6 ماہ کا بچہ باپ کے ہاتھوں میں منقلب ہو جائے, حسین یہ امتحان دینے کے لیے تیار ہے. لیکن سخت امتحان اس سے زیادہ ہے کہ اس بچے کی لاشے کو ماں کے حوالے کرنا ہے. ایک مرتبہ حسین نے رباب کو آواز دی, ماں خیمے سے نکل کے آئی. جب نکل کے آئی دیکھا حسین نے ابا کے دامن میں علی اصغر کو ڈھانپ کے رکھا ہوا ہے, سمجھی شاید بچہ پانی پی کر آیا ہے. جیسے ہی آگے بڑھے حسین, کچھ نہیں کہا, ایک مرتبہ ابا کے دامن کو ہٹا دیا. اب جو ماں نے بچے کو دیکھا, روایت کے الفاظ یوں تھے کہ جب وہ 3 پھلوں والا تیر چلا, فضوبہ طفل من الاذن الى الاذن, یہ ننھا سا بچہ ایک کان سے دوسرے کان تک ذبح ہو گیا. جب ماں نے بچے کو اس حالت میں دیکھا تو شکایت نہیں کی, احتجاج نہیں کیا, حسین کو شرمندہ نہیں کیا, نہ واویلا کیا, بس ایک جملہ اس بچے کو مخاطب کر کے کہا, اب مسلو کا یونہر, میرے لال کیا تجھ جیسے بچے بھی ذبح کر دیے جاتے ہیں. اللہ القوم الظالمین وسيعلم الذين ظلموا اي منقلب ينقلبون. بار الہ ہمارے ذکر کو اپنی بارگاہ میں قبول فرما, ہمیں قرآن کریم و سیرت معصومین کے مطابق اپنی زندگی استوار کرنے کی توفیق عطا فرما, ہمارے جوانان عزیز کو علم عمل کی دولت سے مالا مال فرما, مسلمانوں کے درمیان اتحاد اور اتفاق کو فروغ عطا فرما, مومن اکرام جہاں جہاں بار ان سب کو اپنی حفظ و امان میں رکھ, جہاں جہاں زداری سیر شہدا اور یہ زداری کو اور ازداران سیر شہدا کو اپنے حفظ و امان میں رکھ. بار الہ جو لوگ وطن عزیز میں, دنیا بھر میں فرقہ واریت, دہشت گردی, انتہا پسندی کو فروغ دے رہے ہیں, ان کے عزائم کو خاک میں ملا دے, ان کے سرپرستوں کو دلیل و خوار فرما. بار الہ اس روئے زمین کو عدل و انصاف سے پر کرنے کے لیے اپنی آخری حجت کے ظہور میں تاجل فرما. ہم سب کو امام علیہ السلام کے انصار روان میں سے قرار دے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.